रुमी तेह्रको आठ पदमा एक अर्कालाई प्रेम गर्नु बाहेक कुनै पनि कुरामा कसैको ऋणी नहो, किनकि जसले अर्कोलाई प्रेम गर्दछ उसैले व्यवस्था पूरा गरेको छ। यहाँ लेखेको छ कुनै पनि कुरामा कसैको ऋणी नहो। अब यसको माने के हो? दुईटा खालको व्याख्या गरेको पाइन्छ। एउटा व्याख्याले यस्तो भन्छ, म कसैको पनि ऋणी छैन किनकि म कहिले पनि ऋण लिने गर्दिन, म पैसा सापट लिन इन्कार गर्छु अनि आफूसँग पैसा नभएसम्म म कुनै पनि कुरा किन्दिन अनि म कुनै सामान पनि सापट लिँदिन, फलस्वरूप म कहिले कसैप्रति ऋणी हुनु पर्दैन। अब यो एउटा बयान चाहिँ एउटा व्याख्या चाहिँ त्यो हो। तर अर्को व्याख्या चाहिँ यस्तो छ, म कसैको ऋणी छैन किनकि मैले मेरो सबै ऋणहरू तिरेको छु, तिर्ने बेलामा मैले समयमै मेरो दायित्वहरू पूरा गरेको छु। हो, म कतिजना प्रति ऋणी थिएँ तर मैले मेरो ऋणहरू समयमै चुक्ता गरेँ, अर्थात् मेरो आफ्नो दायित्वहरू पूरा गरेँ, मैले कुनै पनि ऋण चाहिँ नतिरिराखेको छैन। अब दुईवटा वाक्यहरू छन्, कुन चाहिँ साँचो हो? है, एउटाले भन्छ म ऋणी छैन किनभने मैले ऋणै ल्याएको छैन, अर्कोले भन्छ ऋण त थियो तर मैले तिरेको छु त्यसैले म ऋणी छैन। अब पहिलो व्याख्या, म ऋणी छैन किनभने मैले कहिले पनि ऋण लिँदिनँ भन्ने चाहिँ, लिने गर्दिनँ भन्ने चाहिँ, त्यो सही हुन सक्दैन। धेरै कारणहरू छन् अनि त्यो अध्ययन गर्नलाई रहेछ। त्यो पहिलो व्याख्याले चाहिँ के भन्दैछ भने, म ऋणी छैन किनभने म कहिले ऋणमा परेको छैन। तर यसले त ठिक सात पद सन्दर्भ हेर्नुपर्छ, सात पदलाई खण्डन गर्छ त्यस्तो व्याख्याले। सात पदले त के बताउँछ भने, हामीले चाहिँ ज जससँग हाम्रो ऋण छ त्यो उसलाई दिनुपर्छ भनेर सिकाएको थियौँ अघि भर्खर हामीले सात पदमा। भन्नाले समाजका मानिसहरूप्रति हामी ऋणी छौँ अनि त्यसैले त्यो हामीले ती कुराहरू तिर्नुपर्छ जो उनीहरूलाई दिनुपर्छ। सात पदमा जहाँ अघि हामीले हेर्यौँ तिनीहरूलाई दिनुपर्ने कुरा थियो, जसलाई कर दिनुपर्छ कर, जसलाई भन्सार दिनुपर्छ भन्सार, जसलाई डर दिनुपर्छ डर, जसलाई आदर दिनुपर्छ आदर। यो त्यो पदले त हामीलाई ऋण बोक्नु हुन्न भनेर सिकाइरहेको होइन कि, बरु ऋणको चाहिँ टुङ्गो लाउनुपर्छ भनेर सिकाएको, अर्थात् जे दिनुपर्छ त्यो चाहिँ हामीले फिर्ता दिनुपर्छ। तसर्थ यो आठ पदलाई चाहिँ हामीले यसरी बुझ्नुपर्छ, म कसै प्रति ऋणी छैन किनकि मैले हरेक मानिसलाई मैले उसलाई जे दिनुपर्ने थियो त्यो कुरा मैले दिएको छु, अर्थ चाहिँ त्यही नै हुनुपर्छ है। त्यसैले यो आठ पदले चाहिँ कहिले ऋण लिनुहुन्न भनेर कोही कोहीले सिकाउँछ, कोही कोही विश्वासीले त्यस्तै विश्वास पनि गर्छ, तर यो पदले त्यो सिकाएको हुन सक्दैन कहिले ऋण लिनुहुन्न भनेर। बरु यो पदले के सिकाइरहेछ भने, आफ्ना ऋणहरू चाहिँ तिर्न त्यो सिकाइरहेछ, जे ऋण लागेको छ तिर्न, ताकि हामी कसैप्रति ऋणी भइन रह। अब हुन त हो, यदि कसैले कहिले ऋण लिँदैन भने उ त ऋणी छैन त्यो अर्थमा, तर अब विचार गर्नु यसलाई, यदि यो आठ पदले चाहिँ ऋण लिन नै हुँदैन भनेर सिकाइरहेको हो भने त त्यसबेला त सबै सापट्टि लिने काम चाहिँ गर्नु हुँदैन, किनभने ऋणमा परिहाल्यो सापट लिन साथ परेन त, किनभने सापट लिन साथ अब दायित्व के हुन्छ, मैले तिर्नुपर्छ म ऋणी भए। अनि पैसा मात्र होइन, कुनै पनि सामान, जस्तो कि छिमेकीसँग तपाईँले चाहिँ केही पैँचो लिनुभयो है, सापट लिनुभयो, पाहुना आइहाल्यो है, ठ्याक्कै तेल सकिया रहेछ है, अलिकति तेल दियो न है, अनि तेल लिएर आयो, भोलि तिर्दिन्छु भनेको छ, सापट हो त्यो, ऋणी त भइहाल्यो है, त्यो पनि लिनुहुन्न यदि चाहिँ ऋण लिनुहुन्न भने चाहिँ भनेर, यदि आठ पदले सिकाएको हो भने है। अर्थात् यहाँ पुस्तकालय छ हाम्रो सानो पालन चर्चको, त्यहाँबाट पनि किताब लिनुहुन्न, त्यो त सापट लिने हो नि त है, किनभने अब दायित्व हुन्छ, यो त मैले फिर्ता गर्नुपर्छ, यो मेरो होइन, यो त पालन चर्चको होइन। तर आठ पदले यदि ती सिकाएको हो भने, साथीको चार्जर पनि हामीले सापट लिनुहुन्न, खै खै चार्जर ल्याउनु बिर्सेछ मेरो मोबाइल चार्ज गर्नु पर्यो होइन, त्यो पनि गर्नु भएन नि त यदि आठ पदले चाहिँ कुनै कुरामा कसैको ऋणी नहो भनेको माने चाहिँ ऋणी नलिऊ भनेर सिकाएको हो भने त यस्तो केही पनि गर्नु हुँदैन. साथै अर्कोतिर हामीले सापट दिनु पनि हुँदैन. यदि आठ पदले चाहिँ कसैको ऋणी नहो भनेको चाहिँ ऋण नलिऊ भनेको भन्छ, किनभने सापट दिन साथ अर्कोलाई त हामीले ऋणी बनाउँदैछौँ, उसलाई पाप गर्न हौसला दिँदैछौँ होइन, यदि त्यो पाप हो भने भनेर भन्दैछौँ भने, अनि अर्कालाई ऋण बोक्ने हामीले हौसला दिँदैछौँ. त्यसैले प्रश्न उठ्छ के पवित्र शास्त्र बाइबलले सापट लिने दिने काम चाहिँ पाप हो भनेर सिकाउँछ त? हुन त हो कि बाइबलले चाहिँ यो सापट लिने कुराको विषयमा चाहिँ एकदम हामीलाई सतर्क गराएको चाहिँ छ, होसियार हुन त्यसमा खतरा छ भनेर चेतावनी चाहिँ दिया छ. तर कहिले पनि हामी अब हेर्छौँ पदहरू, कहिले पनि सापट लिने दिने कामलाई नै दोष्याएको चाहिँ छैन. भन्नुपर्दा बाइबलले त झन् सापट दिनलाई हौसला दिएको छ. हामी सुरु गरौँ भजन सङ्ग्रह 112 भजन सङ्ग्रह 112 जाउँ. अनि यहाँ पढ्छौँ भजन सङ्ग्रह 112 5 पदमा, यहाँ भनेछ धर्मी माफ गर्नुहोस् भलो मानिसले कृपा देखाउँछ र के दिन्छ? उधारो दिन्छ, उसले सापट दिन्छ भनेछ. उसले आफ्ना काम कुरा सुझबुझले सञ्चालन गर्छ. त्यसैले बुद्धिमानी साथ उधारो दिनुलाई चाहिँ दोष्याएको छैन. भलो मानिसले त्यसो गर्छ भनेछ. हितोपदेश 19 पनि हेरौँ. हितोपदेश 19 अनि 17 पदमा, 19:17 यसले छ, जसले गरिबमाथि दया देखाउँछ उसले परमप्रभुलाई सापट दिन्छ अनि उसले जे दिएको छ त्यो उहाँले उसलाई फिर्ता गरिदिनुहुनेछ. हेर्नुहोस् यहाँ पदमा त गरिबलाई यहाँ सापट दिएको कुरा छ. अब सोच्नुहोस् गरिबलाई सापट दिँदाखेरि त त्यहाँ नोक्सानी हुने सम्भावना धेरै छ, किनभने त्यो गरिबले ऋण फिर्ता गर्न नसक्ला. तर यहाँ भनेछ गरिबलाई यसरी सापट दिन ठिक समयमा ठिक तरिकाले सुझबुझले होइन भाइहरूमा त्यो भनेछ गर्नु चाहिँ के हो रे, यहाँ त परमप्रभुलाई सापट दिएको हो भनेछ अनि परमप्रभुले उसलाई फिर्ता दिनुहुनेछ अरे जसले गरिबलाई दिन्छ. एकचोटि दोस्रो राजा 6 एउटा घटना पढौँ. सापटमा लिएको वंशर दोस्रो राजा 6 दोस्रो राजा 6:5 एलिसाको समयमा हो उनीहरूको भनौँ बाइबल स्कुल सानो भएछ, अब ठुलो बनाउनु परेको थियो. जङ्गलमा गएर उनीहरू चाहिँ रुख काट्दैछन्, यहाँ 5 लेखेको छ, अनि एकजनाले एउटा बलौको काठ ढाल्दै गर्दा वंशहरू भिडबाट खुस्केर पानीभित्र खस्यो र तिनले पुकारेर भने हाय मेरा स्वामी, एलिसालाई भन्दैछ, किनकि यो त मागेर ल्याएको चिज थियो. यो युवा चाहिँ एकदम आत्तिएको छ वंशहरू भिडबाट खुस्केर चाहिँ नदीमा खस्यो. अब कुरा के हो यहाँ, आपत्ति केमा थियो? के सापट लिएकोमा आपत्ति थियो? यहाँ त्यस्तो भनेको छैन. आपत्ति केमा थियो? सापट लिएको कुरा नदीमा खोजेकोमा हरायो र फिर्ता दिन अब असम्भव भयो त्यो युवाको लागि. अन्त एलिसाले परमेश्वरद्वारा आश्चर्य कर्म गरेर त्यसलाई चाहिँ फेरि माथि ल्याउँछ. त्यो छुट्टै घटना हो यहाँ. तर यहाँ चाहिँ के भने बाइबलले दोष्याएको कुरा सापट लिने कामलाई चाहिँ होइन, तर सापट लिएको सामानलाई चाहिँ फिर्ता नदिने कामलाई चाहिँ ऊ त्यसैले यहाँ आत्तिरहेको छ, मैले फिर्ता दिन नपाउने भए। त्यसैले सापट नतिर्ने कामलाई चाहिँ दोष्याएको छ बाइबलले। युतोपदेश 22 जाँदा, युतोपदेश 22 को 7 पदमा पढ्छौ, धनीले गरिबहरूमाथि शासन चलाउँछ अनि ऋण दिनेको दास हुन्छ। फेरि विचार गरौँ, यहाँ के यहाँ सापट लिने कामलाई दोष्या छ र? खास छैन, खालि सापट लिँदाको खतराको विरुद्धमा चाहिँ चेतावनी चाहिँ दिएछ यहाँ, जसबाट चाहिँ हामीले कम्तीमा तिनवटा कुरा यहाँ सिक्नुपर्छ। एक चाहिँ लामो समयको लागि ऋणमा पर्नु चाहिँ ठुलो खतरा हो। दोस्रो कुरा, सकेसम्म हाम्रो ऋणहरू चाँडै तिर्नुपर्छ। तेस्रो कुरा, हामीले तिर्न सक्ने भन्दा बढी ऋण हामीले लिन हुँदैन, एकदम होसियार हुनुपर्छ। युतोपदेश 37 जाउँ, युतोपदेश 37 को युतोपदेशमा 37 अध्याय छ, भजन सङ्ग 37 खाजा आउँदैछ, खाजा नखायो। भजन सङ्ग 37 को 21 पद यहाँ लेखेको छ, दुष्टले ऋण लिन्छ त तिर्दैन, तर धर्मी जनले कृपा देखाउँछ र दिन्छ। जर्ज जेलर सँग कहिलेकाहीँ मैले किताब सापटमा लिन्थेँ, अनि सट्ट किताब पल्टाउँदाखेरि ठ्याक्कै यो पद चाहिँ छाप लागेको हुन्थ्यो त्यहाँ, हरेक उहाँको किताबमा चाहिँ दुष्टले ऋण लिन्छ र तिर्दैन, त्यसपछि त तिर्नु परिहाल्यो। अनि म त नयाँ विश्वास नै, ओहो कस्तो कठोर, तर होइन कठोर होइन, नतिर्नु पो कठोर हो। यहाँ त दया, उसले त मलाई किताब दिइरहेछ, उसको मैले किने पनि होइन, सित्तै म पढ्न पाइरहेछु यहाँ। त्यसैले हेर्नुहोस्, यहाँ यो मानिसलाई किन दुष्ट भनियो? ऋण लिएको हो, ऋण लिएकोले उसलाई दुष्ट भनेको र होइन, तर उसले ऋण नतिरेकोले हो उसलाई दुष्ट भनेको। आफूले सापट लिएको कुरा फिर्ता नदिनु चाहिँ एक किसिमको चोरी जस्तै हो, चोरी नै हो वास्तवमा। कुनै कुरा बढी लामो समयको लागि आफूसित राखिरहनु, त्यो चाहिँ आफ्नै भए जस्तो अब चलाउन थाल्न, मानौ म नै त्यसको मालिक हुन् जस्तो आधिकारिक रूपमा चाहिँ त्यसलाई चलाउन थाल्यो भने चाहिँ त्यो चाहिँ चोरी बराबर हो। भनौँ न, जस्तो कि तपाईँले चाहिँ साथी ओहो चार्जर बिर्सियो, चार्जर दिनु न, चार्जर दिन्छ म चलाउँछु ल, हुन्छ चलायो हुन्छ, तपाईँले चलाउनु भयो होइन, अनि सापट लिएर चलाउनु, तर त्यो फिर्ता गर्न किन हो कुन्नि विफल हुनु भयो। अब दुई महिनापछि पनि त्यो चार्जर त तपाईँको कोठामा छ है। अब यहाँ चाहिँ भिन्नता हेरौँ, एउटा यदि तपाईँले मोबाइल चोरेको भए त्यो त चोरेकै भयो, तर यो सापट लिएको कुरा पनि फिर्ता नदिँदाखेरि चाहिँ के फरक पर्यो त? दुइटैमा चाहिँ के हो भने तपाईँले आफ्नो छिमेकीको कुरा चाहिँ आफूसित राखिरहनु भएको छ, अनि त्यसलाई चाहिँ गलत तवरले आफूसित राख्नुभएको छ। अर्काको सामान चाहिँ आफ्नै भए जस्तै चाहिँ व्यवहार चाहिँ गर्नु हुँदैन, किनभने त्यो